यो रेडियो नेपाल हो, अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संघीय संसदको दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। सरकारले प्रतिशोधपूर्ण तरिकाले पार्टीका नेताहरू पक्राउ गर्न लागेको भन्दै सचेत हुन र समयमै उचित निर्णय लिन कांग्रेस सांसदद्वारा नेतृत्वको ध्यान आकर्षण। स्वास्थ्य र शिक्षाका क्षेत्रमा जनमुखी सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। सरकारका पदाधिकारीसँगको मौखिक सहमतिपछि आफ्ना विरोधका सबै कार्यक्रम स्थगन गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनद्वारा जानकारी। र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार विरूद्ध संसदमा विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्ताव अस्वीकृत।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। नेकपा एमालेको अवरोधका कारण संघीय संसदको दुवै सदनको हिजोको बैठक पनि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि साउन 29 गतेसम्मका लागि स्थगित भएको छ। हिजो दिउँसो 1 बजे शुरू भएको बैठकमा एमाले सांसदहरूले आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै विरोध जारी राखेपछि बैठक स्थगित भएको थियो। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमाले सांसद ज्वाला कुमारी शाहले बोले लगत्तै सांसदहरूले नाराबाजी र बेल घेराउ गर्नुभएको थियो। सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न बारम्बार आग्रह गर्दा पनि एमाले सांसदहरूले नाराबाजी सहित विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभाको अर्को बैठक साउन 29 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। समसामयिक विषयमा सांसदहरूले धारणा राखिसकेपछि प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। हिजोको बैठकमा सांसदहरूले विकसित राजनैतिक घटनाप्रति आफ्नो धारणा राख्नुभयो। बैठकमा सत्तापक्षीय सांसदहरूले सुन प्रकरणको सत्य तथ्य छानबिनका लागि राज्यका निकायलाई विश्वास गर्नुपर्ने धारणा राख्नु भएको छ भने प्रतिपक्षी दलका सांसदहरूले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर सरकारले संसद अवरूद्ध गर्न बाध्य पारेको बताउनुभयो। सत्तापक्षीय सांसदहरूले बाढ़ी पहिरो पीड़ितलाई राहत उद्धार तथा पुनर्वासको व्यवस्था, बजारको प्रभावकारी अनुगमन, लम्पी स्किन रोग नियन्त्रणका लागि पहल थाल्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले डेंगू रोगको महामारी नियन्त्रण, लम्पी स्किन रोगको नियन्त्रण, बाढ़ी पहिरो पीड़ितलाई राहत उद्धार र पुनर्स्थापना गर्न सरकार उदासीन रहेको आरोप लगाउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 31 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकारले प्रतिशोधपूर्ण तरिकाले पार्टीका नेताहरू पक्राउ गर्न लागेको भन्दै त्यसबारे सचेत हुन र समयमै उचित निर्णय लिन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ। संसद भवन नयाँ वाणेश्वरमा हिजो बसेको बैठकमा बोल्ने सांसदहरूले मोरङ क्षेत्र नम्बर 3 निर्वाचित नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले संसदमा सरकार विरूद्ध अभिव्यक्ति दिएका कारण पुरानो अभियोग लगाएर पक्राउ गरेको भन्दै त्यसमा गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा 19 सांसदहरूले बोल्नु भएको र उहाँहरूले डाक्टर शर्माको पक्राउ अप्रत्याशित, आपत्तिजनक र अनुचित रहेको बताएको जानकारी दिनुभयो।
मोरङ जिल्लाबाट निर्वाचित सांसद माननीय सुनिल शर्माजीलाई पक्राउ गरिएको अवस्था छ। त्यो पक्राउ गरेको विषयलाई लिएर आजको संसदीय दलको बैठकमा माननीय जीहरूले गम्भीरतापूर्वक विचारहरू राख्नु भएको छ। यो पक्राउ आपत्तिजनक हो, यो पक्राउ अप्रत्याशित छ र यो पक्राउ अनुचित छ भन्दै यो विषय अत्यन्त गम्भीर छ भनेर आफ्ना धारणाहरू राख्नु भएको छ र यी धारणालाई चाहिँ त नेताहरूले बैठकले गम्भीरतापूर्वक सुनेको छ, लिएको छ र पर्सि हामी फेरि बैठक बस्छौं, त्यसमा पनि यी विषयहरू प्रस्तुत हुने नै छन् र यसका बारेमा हामी पर्सि नेपाली कांग्रेसको धारणा चाहिँ सार्वजनिक गर्नेछ।
यस्तै बैठकबाट बाहिरिने क्रममा संचार कर्मीहरूलाई प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेसका सांसदहरू अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी र प्रदीप पौडेलले डाक्टर शर्मामाथि लागेको नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा यस अगाडि पनि छानबिन भएको तथा सोही प्रकृतिका अभियोगमा त्यसबेला पक्राउ परेका सबै व्यक्तिहरूले अदालतबाट सफाई पाइसकेको अवस्थामा अहिले डाक्टर शर्मा पक्राउ पर्नुले सरकारको नियतमाथि शंका उत्पन्न भएको र त्यसबारे पार्टीको आधिकारिक धारणा तय गर्ने बारे बैठकमा छलफल भएको बताउनुभयो। हिजोको बैठकले विभिन्न चारवटा समसामयिक विषयका प्रस्तावमा निर्णय गरेको भए पनि संसदको अवरोध हटाउन पार्टीले चाल्ने कदम तथा सांसद शर्माको पक्राउबारे छलफल भए पनि ठोस निर्णय हुन बाँकी रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो। प्रमुख सचेतक लेखकका अनुसार बैठकले बाढ़ी पहिरो र डुबानबाट देशका विभिन्न भागमा पुर्याएको क्षतिबाट पीड़ित नागरिकको तत्काल उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै बैठकले पशु चौपायामा फैलिएको लम्पी स्किन महामारीबाट पीड़ित किसानलाई राहत क्षतिपूर्ति दिन, संक्रमित पशु चौपायाको उपचार व्यवस्था मिलाउन देशका विभिन्न जिल्लामा फैलिएको डेंगी तथा आँखा पाक्ने रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेको छ। बैठकले तराईमा पर्याप्त वर्षा नभएका कारण धान रोपाई हुन नसक्दा किसानलाई परेको समस्या सम्बोधन हुने गरी राहतका कार्यक्रम ल्याउन र ती क्षेत्रमा खानेपानीको समेत अभाव देखिएकाले खानेपानीको वैकल्पिक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक भोलि बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो भएको भेटमा उहाँहरूबीच संसदमा जारी अवरोध हटाउने बारे छलफल भएको संसद सचिवालयले जनाएको छ। सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा सरकार नयाँ संकल्पका साथ अघि बढ़ेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको 100 दिनको कार्यकालमा भएका कामहरूको सार्वजनिकरणमा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य र शिक्षाका क्षेत्रमा जनमुखी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हामी एउटा नयाँ संकल्प सहित, नयाँ प्रतिबद्धता सहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं। कतिपय मानिसहरूले सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो कि भने जस्तो पनि ठानेको मैले यदा कदा सुन्छु, त्यस्तो होइन। स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, जनतालाई सेवा प्रदाय गर्ने क्षेत्रमा पनि निरन्तर प्रयास गरिएको छ। स्वास्थ्य क्षेत्रमा बजेट अहिले जति छ त्यसलाई आउने दिनमा अभाव हुन नदिने कुरामा पनि म विश्वास दिलाउन चाहन्छु।
प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक त्रुटिहरू सच्याएर चाँडै नै संघीय शिक्षा विधेयक ल्याइने पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरू विदेशिने क्रम बढ़ेको प्रति लक्षित गर्दै नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखिएका चुनौतीको सामना गर्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सीमित स्रोत र साधनका बीच स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न आफू लागि परेको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन पुग्नु भएको छ। प्रधानमन्त्री प्रचण्ड हिजो साँझ चितवन पुग्नु भएको हो। प्रधानमन्त्री प्रचण्ड दुई दिनसम्म चितवनमा रहनुहुने प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो। अहिलेसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उहाँले बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड आज पनि भरतपुर महानगरपालिका 14 भीमसेन नगर स्थित आफ्नै निवासमा बस्नुहुनेछ। श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन पुग्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभाको अवरूद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ। रासोपाका सांसदहरूले हिजो सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधि सभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको हो। पत्रमा रासोपाका संसदीय दलका नेता रवि लामिछानेले अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्नो पार्टीले नलिने प्रतिबद्धता गर्नुभएको छ। जनता समाजवादी पार्टी जसपा नेपालले सरकार र गौर घटनाका पीड़ितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सिंहदरबारस्थित जसपाको संसदीय दलमा हिजो पत्रकार सम्मेलन गरी जसपाले हिज साउन 23 गते गृह मन्त्रालय र रूपसागर देवी उपाध्यायबीच भएको सम्झौताले मुलुकको शान्ति स्थिरता र सद्भावलाई नै बिथोल्ने कार्य गरेको आरोप लगाएको छ। साथै जसपाले सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी समिति मार्फत सत्य तथ्य पत्ता लगाई समस्याको समाधान गर्न पनि माग गरेको छ। रौतहटको गौरमा विक्रम सम्म 2063 साल चैत 7 गते भएको घटनामा 27 जनाको निधन भएको थियो। जिल्ला अदालत काठमाण्डुले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश दण्डपाडी शर्माको हिजोको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। शर्मा प्रतिनिधि सभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ। अदालतको आदेशसँगै सांसद शर्मा प्रहरी हिरासतबाट हिजै मुक्त हुनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कम्प्यूटर एसोसिएशन नेपाल क्यान महासंघ सूचना तथा संचार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको भेटमा उहाँले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसको सचेतनालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालमा पहिलो पटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। शिक्षा सम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका संचालकले पूर्व घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सरकारका उच्च पदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा निजी क्षेत्रका शैक्षिक संस्थाका संचालकले आन्दोलन फिर्ता गरेका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनले विज्ञप्ति जारी गरी विद्यालय बन्द समेतका आफ्ना विरोधका सबै कार्यक्रम स्थगन गरिएको जानकारी गराएको छ। देशैभर फैलिएको लम्पी स्किन रोगका कारण किसानले लाखौंको क्षति बिहोर्नु परेको छ। लम्पी स्किनका कारण गाई बस्तु मर्नुका साथै दूध उत्पादनमा समेत कमी आउँदा बाँकेका किसान मारमा परेका छन्। बाँके संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
पशु चौपाईमा देखिएको लम्पी स्किन रोगका कारण बाँके लगायत देशभरका किसानहरू मारमा परेका छन्। वस्तुभावमा देखिएको लम्पी स्किन रोगका कारण दूध उत्पादनमा समेत प्रभाव परेको छ। रोगको प्रभावका कारण बाँकेको राप्ती सुनारी जानकी बैजनाथ खजुरा डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा दूध उत्पादनमा कमी आएको छ। विभिन्न ब्याङ्क तथा सहकारीबाट कर्जा लिएर पशुपालन गरिरहेका किसानहरू दूध उत्पादनमा कमी आउँदा समस्यामा परेका छन्।
शरीरभरि खटिँदै खटिँदा छन्। दूध पनि कम दिया छ। दूध सुका छ।
देशव्यापी रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि जानकी गाउँपालिका लगायतका पालिकाहरूले किसानको घर घरमा पुगेर समेत उपचार सेवा दिँदै आएका छन्। रोग लागेका वस्तुभावबाट उत्पादित दूध तताएर खानाले मानवीय स्वास्थ्यमा कुनै असर नपर्ने विज्ञको सुझाव रहेको छ।
जुनसुकै रोग लागे पनि जनावरबाट उत्पादन हुने जुन दूध छ, जुनसुकै रोग लागे पनि दूध आफै नखाने भन्छ। तताएर खाँदाखेरि
लम्पी स्किन रोगको कारण किसानहरूलाई परेको पीड़ामा क्षतिपूर्तिको व्यवस्था गर्ने जानकी गाउँपालिकाले जनाएको छ। रोग नियन्त्रणका लागि घर घरमा पुगेर निशुल्क सेवा प्रदान गर्न पालिकाको पशु सेवा शाखाबाट डाक्टरहरूलाई निर्देशन दिएको जानकी गाउँपालिकाका प्रमुख छप्पन खाको भनाइरहेको छ। उत्लामकी स्किन रोग नियन्त्रणमा सरकारले चासो नदिएको बाँकेका किसानहरूले गुनासो गरेका छन्। रोगबाट किसानले ठूलो क्षति बेहोर्नु परेको भन्दै सरकारसँग राहतको व्यवस्था गर्न बाँकेका किसानले माग गरेका छन्।
झापामा डेंगूका कारण हालसम्म 3 जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या 727 पुगेको छ। संक्रमित मध्ये 104 जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वड़ा नम्बर 5 का 2 जना र दमक वड़ा नम्बर 5 का 1 जना रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटीले जानकारी दिनुभयो। आयको प्रमुख स्रोतका रूपमा रहेका तालहरूबाट राजस्व उठ्न नसक्दा कैलालीको भजनी नगरपालिकामा समस्या उत्पन्न भएको छ। ठेक्कामा लगाइएका तालहरूबाट सम्झौता अनुसारको राजस्व नउठ्दा नगरमा विकास निर्माणका काम समेत प्रभावित बनेका छन्। कैलालीबाट संवाददाता लोकु सिंह ठकुरीको रिपोर्ट।
तालतलैया भजनी नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत हुन्, तर तिनी तालहरूबाट राजस्व उठ्न सकेको छैन। अहिलेसम्म ठेक्कामा लगाइएका 32 बढ़ी तालहरूबाट करिब 8 करोड़ राजस्व संकलन हुनुपर्ने हो, तर 2 करोड़ 42 लाख मात्रै संकलन भएको छ। नयाँ सरकार मात्र होइन, निवर्तमान सरकारले लगाएका ठेक्का समेत अलपत्र अवस्थामा छन्। समयमै सम्झौता अनुसारको राजस्व नबुझाउने शक्तिशाली ठेकेदारलाई नगर सरकारले कार्यवाही समेत गर्न सकेको छैन। नगर सरकारले माछा पालनमा सहजीकरण नगरेको तथा सहज वातावरण नबनाएको ठेकेदार प्रेम बहादुर भूल र ताल बहादुर चौधरीको भनाइ छ।
हामीले घोरतालमा पनि पहिलो वर्षको पैसा चाहिँ नगरपालिकाको बैंक खातामा चाहिँ दाखिला गर्यौं। त्यसपछि त्यहाँ पनि त्यहाँको स्थानीय ओम शान्ति सामुदायिक वनले यहाँ चाहिँ तपाईँहरूले पनि काम गर्न पाउनुहुन्न भन्ने हिसाबको पत्रचार गरिसकेपछि हामीले त्यो ठाउँमा पनि पूर्ण रूपमा चाहिँ काम सञ्चालन गर्न पाएनौ।
5 वर्षको लागि हो, तर समय चाहिँ माछाको लागि माघमा हुन्छ, माघसम्मको छोड्नुपर्छ। साउन महिनामा चाहिँ छोड्न सकिन्छ, साउन महिनामा पनि लिन सकिन्न। 3 महिना ठप्लिएपछि हामीले 5 वर्षको या 2 वर्षको जति आउँछ त्यति हामी तिर्दिन्छौँ।
वर्तमान जनप्रतिनिधिदेखि ठूला राजनीतिक दलका ठूला नेताहरू समेत तालको ठेक्का प्रक्रियामा संलग्न छन्। सत्ता र शक्तिको आडमा सरकारी सम्पत्तिको अपचलन गरेको कतिपयको आरोप छ। उसो त नगर सरकारलाई ठेकेदारले मात्र होइन स्थानीयहरूले समेत अटेरी गर्ने गरेका छन्। सरकारलाई राजस्व नजाने गरी कतिपय तालहरू स्थानीयले नै ठेक्का लगाएका छन्। कार्यवाही प्रक्रियामा पनि जान नसक्ने र राजस्व पनि उठाउन नसक्ने किन त? नगर सरकारका प्रवक्ता विक्रम चौधरी।
हामीले चाहिँ ठेकेदारहरूमाथि चाहिँ जाहिर मुद्दा हाल्नै पर्छ जिल्ला अदालतमा। त्यसका लागि हामी वकिलहरूसँग हामी परामर्श लिने काम भइरहेको छ, जाहिरी हाल्छौ। राजस्व जस्तो चीजमा चाहिँ कसैलाई छुट दिन मिल्दैन।
नगरको करोडौं राजस्व रोकिँदा नगर विकासका कामहरू समेत प्रभावित बनेका छन्। सरकारले बजेटको व्यवस्थापन गर्न नसक्दा नगरवासीहरू सामान्य कामका लागि पनि श्रमदान गर्न बाध्य छन् भने एकातिर सरकारी सम्पत्तिको दोहन भइरहेको छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार विरूद्ध संसदमा विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। 3 दिनसम्म चर्को रूपमा संसदमा छलफल भएपछि हिजो सो प्रस्ताव विफल भएको हो। विपक्षी दल कांग्रेसले प्रधानमन्त्री मोदीलाई मणिपुर राज्यमा भएको हिंसाबारे बोल्न बाध्य पार्न चाहेको थियो। तल्लो सदन लोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मणिपुर राज्यमा शान्ति कायम गराएरै छाड्ने र त्यहाँ महिलाहरूमाथि भएको अक्षम्य अपराधका दोषीलाई कड़ा सजाय दिलाई छाड्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री मोदीले चुनाव जित्नका लागि विपक्षीहरूले जनतामाथि नयाँ नयाँ बोझ थोपारेको भन्दै अबको 5 वर्षमा आफूले भारतलाई विश्वको तेस्रो अर्थव्यवस्था बनाउने दावी गर्नुभयो। संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य हवाईको जंगलमा फैलिएको आगोको कारण मृत्यु हुनेको संख्या 67 पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार 1700 घरहरू ध्वस्त भएका छन् भने हजारौंलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा निकाय आईएले सन् 2023 पेट्रोलियम पदार्थको विश्वव्यापी मागमा थप वृद्धि हुने जनाएको छ। पेरिस स्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा सन् 2023 विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको माग दैनिक 22 लाख ब्यारेलबाट बढ़ेर 10 करोड़ 22 लाख ब्यारेल प्रतिदिन पुग्ने अनुमान गरिएको जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले काभ्रे प्लाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशभर विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ। दक्षिण एसियाली महिला मंचले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढ़िसकेको र त्यसको काम प्राथमिकताका साथ अघि बढ़ाउने बताउनुभयो। नेपालको ठूलो श्रम शक्ति विदेशी रहेकोले स्वदेशमै रोजगारी सृजना गर्न र उत्पादन बढ़ाउनका लागि औद्योगिक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थमन्त्रीले बताउनुभयो। ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढ़िरहेको र त्यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवर्धन गर्ने नीति लिएको अर्थमन्त्री महतले उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा त्यस्तो औद्योगिक पार्क निर्माण भइरहेको छ। गत जेठ दोस्रो हप्ता बसेको मन्त्री परिषद बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो। नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो। पार्कमा 50 साना उद्योग स्थापना गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार 8 वर्ष अवधिको 10 अर्ब रूपियाँ बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले विकास ऋण पत्र मार्फत ऋण उठाइदिन लागेको हो। विकास ऋण पत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सर्वसाधारण व्यक्तिले किन्न पाइने राष्ट्र बैंकले उल्लेख गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिक रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको उद्योगी व्यवसायीहरूको प्रतिनिधि मण्डलसँग शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा ऊर्जा मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रका समस्याको निराकरण हुने बताउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो। नेपाल धितोपत्र बोर्डले 3 धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबारको इजाजत दिएको छ। बोर्ड सञ्चालक समितिको साउन 24 गतेको बैठकले सीमित कार्य गर्ने 3 शेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनुभयो। अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग USAID बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरूको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। बैठकको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकी सरकारको सहयोगले निरन्तरता पाइरहेको भन्दै त्यस्तो सहयोगको प्रशंसा गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा अलराउण्डर पूजा महतो, विकेटकिपर रुबी पोदारा र लेग स्पिनर खुशी डंगोल पहिलो पटक नेपाली महिला क्रिकेट टोलीमा परेका छन्। यसै महिना अन्तिममा मलेसियामा हुने आईसीसी महिला T20 विश्वकप एसिया क्षेत्र छनौटको लागि अन्तिम टोली घोषणा गर्दा पहिलो पटक 3 खेलाड़ीले नेपाली टोलीमा स्थान बनाएका हुन्। पूजा महतो नेपाली सिनियर टोलीमा घरेलु नखेली परेकी हुन्। महोत्तरी घर भएकी उनी भारतमा क्रिकेटर खेलेर हुर्किएकी हुन्। उनलाई नेपालले प्रशिक्षणमा बोलाएको थियो। उनले शीर्ष र मध्यक्रम दुवैमा राम्रो ब्याटिङ गर्ने गर्दछन्। पूजाले तीव्र गतिमा पनि बलिङ गर्ने गर्दछिन्। रुबी सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन्। विकेट किपरसँगै उनले कुनै पनि भूमिकामा खेल्ने गर्दछिन्। ज्योति पाण्डेलाई बाहिर राख्दा उनलाई मौका दिएको छ। खुशी डंगोल पनि पहिलो पटक टोलीमा परेकी छिन्। नेपालबाट U19 क्रिकेट खेलिसकेकी खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन्। खुशी लेग स्पिनर हुन्। आईसीसी वुमेन्स विश्वकप T20 एसिया क्षेत्र छनौट मलेसियामा अगस्त 31 9 सेप्टेम्बरसम्म हुनेछ। प्रतियोगिताको सोमो एमा आयोजक मलेसियासँगै नेपाल, भूटान, भूटान, कतार र युए छन्। सोमो बीमा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार छन्। प्रतियोगिता हरेक सोमो शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले 2024 हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्। अस्ट्रेलिया र न्यूजील्याण्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्डलाई हराउँदै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। अबको 3 देशका विभिन्न भागमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नेपालमा दुई थरी न्यूनचापीय प्रणालीको असरका कारण 3 दिन अधिक वर्षा हुने विभागले जनाएको छ। केही दिन यता सक्रिय रहेको मनसूनी वर्षा तुलनात्मक रूपमा आज रातीदेखि अधिक हुने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 42 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:46 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संघीय संसदको दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। सरकारले प्रतिशोधपूर्ण तरिकाले पार्टीका नेताहरू पक्राउ गर्न लागेको भन्दै सचेत हुन र समयमै उचित निर्णय लिन कांग्रेस सांसदद्वारा नेतृत्वको ध्यानाकर्षण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा जनमुखी सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, सरकारका पदाधिकारीसँगको मौखिक सहमतिपछि आफ्ना विरोधका सबै कार्यक्रम स्थगन गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनद्वारा जानकारी, र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार विरूद्ध संसदमा विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्ताव अस्वीकृत। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।